بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سمانیہ شروتاگرن، زہرہ زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ کارکرم کا آرمب ہم سورہ حجرات کی 10ویں اور 11ویں آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں، اور تلاوت کر رہے ہیں شری عبد الباسط۔
بسم الله الرحمن الرحيم
إنما المؤمنون إخوة فأصلحوا بين أخويكم واتقوا الله لعلكم ترحمون
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ایمان والے تو آپس میں بھائی بھائی ہیں، تو اپنے دو بھائیوں میں میل جول کرا دیا کرو، اور ایشور سے ڈرتے رہو تاکہ تم پر دیا کی جائے۔ ہے ایمان والو، تم میں سے کوئی گٹ دوسرے گٹ کی ہنسی نہ اڑائے، ہو سکتا ہے کہ وہ اس سے اچھے ہوں، اور نہ استریاں دوسری استریوں کی ہنسی اڑائیں، ہو سکتا ہے وہ ان سے اچھی ہوں، اور آپس میں نہ ایک دوسرے پر ویانگ کرو، اور نہ ایک دوسرے کا برا نام رکھو۔ ایمان لانے کے پشچات اوگیا کا نام ہی برا ہے، اور جو لوگ اس بات سے پشچاتاپ نہ کریں وہی اتیاچاری ہیں۔
دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا۔ ہمارے پرسارن کو آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9390 کلو ہرٹز پر سن رہے ہیں۔ دوستوں، ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir۔ ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ دوستوں، آج سوموار ہے، آذر ماہ کی 15، جمادی الاول کی 1 اور دسمبر کی 6 تاریخ۔ ہمارے آج کے کاریکرموں کی روپ ریکھا کچھ اس پرکار ہے۔ سب سے پہلے آپ وشو سماچار سنیں گے، اس کے اوپرانت راجنیتک چرچا کا دینک کاریکرم پرسارت کیا جائے گا۔ راجنیتک چرچا کے اوپرانت آپ کاریکرم سنیں گے وشو درپن، اور سبھا کا انتم کاریکرم ہوگا جل سنکٹ۔ تو دوستوں، یہ تو تھی ہمارے آج کے کاریکرموں کی روپ ریکھا، اور ابھی آپ کچھ شروع میں ریڈیو تہران سے وشو سماچار سنیں گے۔ دوستوں، اب آپ اختر رضوی اور مریم مہردادی سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارا۔ راشٹرپتی رئیسی کا کہنا ہے کہ پرمانو وارتا میں پوری طرح گمبھیر ہیں۔ پورے بھارت میں بابری مسجد کی شہادت کی برسی کے اوسر پر سرکشا کے کڑے پربندھ۔ بھارت اور روس کے بیچ بڑا رکشا سمجھوتا ہوا۔ آنگ سان سوکی کو 4 کی سزا ہو گئی۔ اور اب آپ وستار سے سماچار سنیے۔
ایران کے راشٹرپتی سید ابراہیم رئیسی نے کہا ہے کہ دیش کی ارتھ ویوستھا پرمانو وارتا پر ہرگز نربھر نہیں ہوگی۔ تہران نے پابندیوں کو بے اثر بنانے کے لیے کوششیں تیز کر دی ہیں۔ راشٹرپتی رئیسی نے نیشنل ٹیلی ویژن چینل سے بات کرتے ہوئے کہا کہ ہمارے پاس پرمانو وارتا کے سندربھ میں بھرپور اچھا شکتی ہے، اور ہم پوری طرح گمبھیر ہیں، جسے ہم نے وینا وارتا میں ثابت بھی کر دیا ہے۔ دوسری اور وینا، ایران کے ودیش منترالے کے ایک ادھیکاری نے کہا کہ پرمانو سمجھوتے کی بحالی یورپی دیشوں کی اور سے اچھا شکتی کا پریچے دیے جانے پر نربھر ہے۔ ادھیکاری نے کہا کہ ایران پر لگے سارے پرتبندوں کو ہٹانے پر امریکہ کا تیار نہ ہونا وارتا کے راستے میں سب سے بڑی رکاوٹ ہے۔
اسلامی گنتنتر ایران کے راشٹرپتی کا کہنا ہے کہ کھیتری دیشوں کی سرکشا ایک دوسرے سے جڑی ہوئی ہے، اور ایران فارس کے کھڑے کے تٹورتی دیشوں کی سرکشا کا سمرتھن کرتا ہے۔ راشٹرپتی سید ابراہیم رئیسی نے سوموار کو یو اے ای کے راشٹریہ سرکشا سلاحکار شیخ تہنون بن زائد آل نہیان سے ملاقات میں دونوں دیشوں کے سمبندھوں کے اتیت کی اور سنکیت کیا، اور کہا کہ کھیتری دیشوں کے ساتھ اچھے سمبندھوں کو نئی سرکار کی ودیش نیتی میں پراتھمکتا حاصل ہے، اور اسی لیے ہم سنیکت عرب امارات کے ساتھ سمبندھوں میں وستار کا سواگت کرتے ہیں۔ راشٹرپتی رئیسی نے کہا کہ ایران اور یو اے ای کے سمبندھوں میں کوئی رکاوٹ نہیں ہونی چاہیے، اور یہ سمبندھ کبھی بھی ودیشیوں کے پروپیگنڈوں سے پربھاوت نہیں ہونے چاہیے۔
ایران کے سروچ راشٹریہ سرکشا پریشد کے سچیو علی شمخانی نے کہا ہے کہ کھیتری دیشوں کے بیچ سہیوگ کے پریڑام میں ہی کھیتر میں شانتی اور استھرتا کی استھاپنا ہو سکتی ہے۔ ایران کی راشٹریہ سرکشا پریشد کے سچیو نے سوموار کو تہران میں سنیکت عرب امارات کے راشٹریہ سرکشا سلاحکار شیخ تہنون بن زائد آل نہیان سے ملاقات میں کہا कि क्षेत्र में विभिन्न देशों के बीच निरंतर वार्ताएं और परस्पर सहयोग से ही क्षेत्र में शांति और स्थिरता की स्थापना हो सकती है। उन्होंने कहा कि पड़ोसी देशों के साथ अच्छे और महत्वपूर्ण संबंध आर्थिक, व्यापारिक और पूंजी निवेश सहित विभिन्न क्षेत्रों में पाई जाने वाली क्षमताओं और संभावनाओं के बारे में विचार विमर्श करने को ईरान की विदेश नीति की प्राथमिकता हासिल है। ईरान की सर्वोच्च राष्ट्रीय सुरक्षा परिषद के सचिव ने कहा कि आवश्यकता इस बात की है कि इस बात के महत्व पर विशेष ध्यान दिया जाना चाहिए किसी गैर क्षेत्रीय और हस्तक्षेप करने वाले देश के हस्तक्षेप से क्षेत्र के देशों के बीच संबंधों पर कोई नकारात्मक प्रभाव न पड़े। इस मुलाकात में संयुक्त अरब इमारात के राष्ट्रीय सुरक्षा सलाहकार शेख तहनून बिन जायद ने भी इस बात को उल्लेख करते हुए कि क्षेत्र में एक बड़े देश और अद्वितीय भौगोलिक स्थिति तथा पूर्व और पश्चिम के बीच पुल की भूमिका रखने वाला देश ईरान अपना एक विशेष स्थान रखता है और तेहरान तथा अबूधाबी के बीच अच्छे और महत्वपूर्ण संबंधों को विस्तृत करना संयुक्त अरब इमारात की प्राथमिकताओं में सर्वोपरि है।
इस्लामी गणतंत्र ईरान के विदेश मंत्री का कहना है कि वार्ता में ईरान की मांग JCPOA से बढ़कर नहीं है। इस्लामी गणतंत्र ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाया ने अपने सीरियाई समकक्ष फैसल मकदाद के साथ तेहरान में संयुक्त प्रेस कॉन्फ्रेंस में कहा कि ईरानी प्रतिनिधिमंडल ने सामने वाले पक्ष को जो लिखित विषय वस्तु दी है वो पूरी तरह से संयुक्त समग्र कार्य योजना JCPOA की परिधि में है और कोई भी चीज परमाणु समझौते में वर्णित समझौते से बाहर की नहीं है। विदेश मंत्री ने दोनों देशों के संबंधों को रणनीतिक और अच्छा करार दिया और पवित्र रोजे की रक्षा करने वाले शहीदों के बलिदान और उनकी कुर्बानियों की सराहना की। विदेश मंत्री हुसैन अमीर अब्दुल्लाया ने कहा कि हम उन ईरानी शहीदों को जिन्होंने सीरियाई सेना के साथ मिलकर आतंकवाद से संघर्ष और क्षेत्र में सुरक्षा की स्थापना में भूमिका अदा की, विशेषकर जनरल कासिम सुलेमानी को जिन्होंने क्षेत्र में मुख्य भूमिका अदा की, श्रद्धांजलि पेश करते हैं।
इराक में दाइश पर नकेल कसने के लिए सेना का ऑपरेशन जारी है। तस्नीम न्यूज एजेंसी की रिपोर्ट के अनुसार सामरा के दक्षिणी क्षेत्र में आतंकवादी गुट दाइश के खिलाफ हशद उशाबी ने बड़ी कार्रवाई की है। इराक के स्वयंसेवी वाला हशद उशाबी ने सामरा के दक्षिणी क्षेत्र को दाइश के आतंकियों से खाली कराने के लिए बड़ा और सफल ऑपरेशन किया।
फिलिस्तीनियों पर इसराइल के बढ़ते हमलों के जवाब में फिलिस्तीनी नौजवानों की शहादत प्रेमी कार्रवाइयों का क्रम जारी है। फार्स न्यूज एजेंसी की रिपोर्ट के अनुसार सोमवार की सुबह एक फिलिस्तीनी नौजवान ने वेस्ट बैंक की जब्बारा चेक पोस्ट पर शहादत प्रेमी कार्रवाई करते हुए एक इसराइली सैनिक पर गाड़ी चढ़ा दी जिससे वो बुरी तरह घायल हो गया, किंतु इसराइली सैनिकों की फायरिंग में यह फिलिस्तीनी नौजवान शहीद हो गया। रिपोर्ट में बताया गया है कि जिस इसराइली सैनिक पर गाड़ी चढ़ाई गई उसकी हालत चिंताजनक है और उसे तेल होशिमिर अस्पताल में भर्ती करा दिया गया है।
भारत में ऐतिहासिक बाबरी मस्जिद की शहादत की 30वीं बरसी के अवसर पर सुरक्षा के कड़े प्रबंध किए गए हैं। भारत के उत्तर प्रदेश राज्य के अयोध्या जिले में 6 दिसंबर को ऐतिहासिक बाबरी मस्जिद की शहादत की बरसी के मौके पर सुरक्षा के कड़े प्रबंध किए गए हैं। प्रशासनिक और खुफिया विभाग की टीमों सहित सुरक्षा के सख्त प्रबंध किए गए हैं। अयोध्या में सेक्टर मजिस्ट्रेट और पुलिस अधिकारी पहले से ही ड्यूटी पर हैं। इसी मध्य बाबरी मस्जिद की शहादत के एक अहम अभियोजक पक्ष के गवाह हाजी महबूब ने कहा है कि 6 दिसंबर 1992 को मारे गए मुसलमान लोगों के लिए मस्जिदों में कुरान खानी का कार्यक्रम रखा गया है।
भारत के पूर्वोत्तरी राज्य नागालैंड में हालात बिगड़ गए हैं। शनिवार रात सुरक्षा बलों की कार्रवाई में दर्जन भर से ज्यादा लोगों के मारे जाने की खबर के बाद रविवार रात प्रदेश में कई जगहों पर हिंसक प्रदर्शन हुए, जबकि लोगों ने राजधानी कोहिमा समेत कई जगह में मोमबत्तियां जलाकर शांति मार्च निकाले। नागालैंड के मोन जिले के तिरु इलाके में शनिवार रात सुरक्षा बलों की कार्रवाई में कम से कम 14 लोगों की मौत हो गई है। शनिवार रात गश्त लगा रही सेना की एक टुकड़ी ने काम खत्म कर घर लौट रहे लोगों पर गोलियां चलाईं। इस घटना में 6 लोगों की मौत हो गई। इसके बाद इस घटना से नाराज स्थानीय लोगों की सेना के साथ झड़प हुई जिसमें 7 और आम नागरिकों और सेना के एक जवान की मौत हो गई। सेना की ओर से जारी बयान में कहा गया है कि पूरे मामले की उच्च स्तरीय जांच की जाएगी। आर्मी ने कोर्ट ऑफ इंक्वायरी का आदेश दिया है। राहुल राहुल गांधी ने ट्वीट करके सवाल उठाए कि ये हृदय विदारक घटना है, सरकार को सही मायनों में इस सवाल का जवाब देना चाहिए कि जब अपनी ही जमीन पर आम लोगों के साथ सुरक्षाकर्मी भी सुरक्षित नहीं हैं, तो गृह मंत्रालय क्या कर रहा है।
भारत और रूस के बीच 5,100 करोड़ रुपए का रक्षा समझौता हुआ है। ये समझौता AK-203 राइफलों के निर्माण का है। इन राइफलों की मैन्युफैक्चरिंग उत्तर प्रदेश के अमेठी में की जाएगी। सोमवार को भारत के रक्षा मंत्री राजनाथ सिंह और रूसी रक्षा मंत्री सर्गेई शोइगो के बीच हुई बातचीत के दौरान यह समझौता हुआ। समझौते के अंतर्गत 5,00,000 से ज्यादा राइफलें तैयार की जानी हैं। भारत और रूस के बीच अगले 10 साल तक सैन्य तकनीक के सहयोग को लेकर भी समझौता हुआ है। समझौता 2021 में से लेकर 2031 तक जारी रहेगा। उधर भारत के विदेश मंत्री एस जयशंकर ने 2+2 अंतर मंत्रालय वार्ता में कहा कि आतंकवाद, हिंसक उग्रवाद की लंबे समय तक चली आ रही चुनौतियां नई चुनौतियों में है।
म्यांमार की उपदेश शासक आन सान सू की को एक अदालत ने 4 साल की जेल की सजा सुना दी है। मीडिया रिपोर्टों के अनुसार कथित तौर पर आन सान सू की को भड़काऊ गतिविधियां करने और COVID-19 के नियम तोड़ने का दोषी पाया गया। म्यांमार की सेना के प्रवक्ता जाओ मिन ने AFP को बताया कि दोनों अपराधों में उन्हें 2-2 साल की सजा मिली है। पूर्व राष्ट्रपति विन मिंट को भी इन्हीं मामलों में 4 साल जेल की सजा सुनाई गई है, लेकिन दोनों को अभी जेल में नहीं डाला जाएगा।
अमेरिका पश्चिमी देशों और उनके घटकों ने अफगान सुरक्षा फोर्सेज के पूर्व कर्मचारियों की कथित रूप से जल्द फांसी पर तालिबान की आलोचना करते हुए तत्काल जांच की मांग की है। अमेरिकी विदेश मंत्रालय ने एक बयान जारी करके कहा है कि ह्यूमन राइट्स वॉच और अन्य संस्थाओं को अफगान सुरक्षा बलों के पूर्व कर्मचारियों की मौतों और अचानक लापता हो जाने की घटनाओं पर गहरी चिंता है। यही बयान अमेरिका के अलावा यूरोपीय संघ, ऑस्ट्रेलिया, ब्रिटेन, जापान सहित 22 देशों की ओर से जारी किया गया है। बयान में कहा गया है कि हम इस बात पर जोर देते हैं कि कथित कार्रवाइयां मानवाधिकारों का खुला उल्लंघन है और तालिबान की ओर से घोषित आम माफी के खिलाफ हैं। अफगानिस्तान के नए शासकों से मांग की गई है कि इस बात को सुनिश्चित करें कि आम माफी लागू हो और देश भर में इस पर अमल किया जाए। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
श्रोताओ, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। हिजबुल्लाह के एक वरिष्ठ कमांडर हसन लकीस की शहादत की 8वीं बरसी मनाई गई। दिसंबर 2013 में बेरूत के जाहिया क्षेत्र में घर के सामने हसन लकीस की गोली मारकर हत्या कर दी गई थी। उन्होंने अपने वसीयतनामे में लिखा है, स्वर्गीय इमाम खुमैनी रहमतुल्लाह अलैह और आयतुल्लाह खमेनी के मार्ग पर आगे बढ़ना मेरे पिता की वसीयत थी। प्रतिरोध का रास्ता विलायत के समर्थक कमांडरों से भरा हुआ है। सऊदी अरब के युद्धक विमानों ने यमन की राजधानी सना पर कई हमले किए, जिनमें आवासीय इमारतों और एक शॉपिंग सेंटर को निशाना बनाया गया। इन हमलों में कई आम नागरिक घायल हो गए, जिनमें कुछ की हालत नाजुक बताई जा रही है। एक स्थानीय नागरिक ने बताया है कि यह शॉपिंग सेंटर एक यमनी नागरिक का है जो खाने पीने की चीजों की सप्लाई करता है, मगर सऊदी अरब के युद्धक विमानों ने उसे भी निशाना बनाया। भारत नियंत्रित कश्मीर के पूर्व मुख्यमंत्री गुलाम नबी आजाद ने कहा है कि कश्मीरियों का दिल जीतने के लिए केंद्र सरकार को राज्य का दर्जा बहाल करना चाहिए। साथ ही उन्होंने कहा कि अफसर शाही किसी भी डेमोक्रेसी में नहीं चलती।
चूंकि सरकार ने पार्लियामेंट के अंदर भी बार बार मेरे कहने पे उन्होंने 2 चीजें मांगी है, इलेक्शन और
حزب اللہ کے ایک ورشٹھ کمانڈر حسان لقیس کی شہادت کی 8ویں برسی منائی گئی۔ دسمبر 2013 میں بیروت کے زاہیہ چھیتر میں گھر کے سامنے حسان لقیس کی گولی مار کر ہتیا کر دی گئی تھی۔ انہوں نے اپنے وصیت نامے میں لکھا ہے، سورگی امام خمینی رحمت اللہ علیہ اور آیت اللہ خامنائی کے مارگ پر آگے بڑھنا میرے پتا کی وصیت تھی۔ پرتیرودھ کا راستہ ولایت کے سمرتھک کمانڈروں سے بھرا ہوا ہے۔ حسن عظیم زادے کی رپورٹ پیش کرنے ساتھ ہی قائم رضوی۔
لبنان کے حزب اللہ آندولن کے ایک ورشٹھ کمانڈر حسان لقیس کی شہادت کی 8ویں برسی
البارز حسن لقیس
دسمبر سن 2013 میں بیروت کے زاہیہ شیطر میں اپنے گھر کے سامنے حسان لقیس کو شہید کر دیا گیا۔
لامتداد امام خمینی رحمۃ اللہ علیہ،
سورگی امام خمینی اور آیت اللہ العظمیٰ سید علی خامنئی کے مارگ پر آگے بڑھنا میرے پتا کی وصیت تھی۔ پرتیرودھ کا راستہ ولایت کے سمرتھک کمانڈروں سے بھرا ہوا ہے۔ حزب اللہ کی راجنیتک پریشد کے پرمکھ سید ابراہیم امین نے اس شہید کمانڈر کو یاد کرتے ہوئے کہا کہ امریکہ اس سمے لبنان میں ہونے والے آگامی سنسدیہ چناؤ کے ورودھ شڈینت رچنے میں ویست ہے۔ امریکی ہمیشہ شڈینت رچتے رہتے ہیں۔ لبنان کے سنسدیہ چناؤ شیتر کے لیے امریکہ کا آخری شڈینت ہے۔ اس بیچ کچھ ایسے لبنانی ہیں جو پرتیرودھ کے سنتولن کو بگاڑنے کے لیے امریکہ کے ساتھ کھل کر سہیوگ کر رہے ہیں۔ کوئی بھی پرتیرودھ کو پراجت نہیں کر سکتا۔ متدان کے دوران لوگوں کی ویاپک اپستھتی اس بات کی پشٹی کرے گی۔ لبنانیوں کے انوسار دیش کے سنسدی چناؤ کے نکٹ ہونے کے ساتھ ہی ساتھ آگامی مہینوں میں امریکہ اور سعودی عرب کے شڈینتر ادھک اسپشٹ ہوں گے۔
وَأَن نَقُول لِلْعَدُوِ الْإِسْرَائِيلِ،
امریکی اسرائیلی اور ان کے پچھلگوؤں سے ہم یہ کہیں گے کہ جیسے کہ تم رن شیتروں میں پراجت ہوئے ہو، اسی پرکار اس شیتر میں بھی جنتا تم کو پراجت کرے گی۔ کئی ورشوں کے انوبھووں نے یہ دکھا دیا ہے کہ لوگوں کے بیچ پرتیرودھ کا استھان ودیشی چنوتیوں کے مقابلے میں لبنان کی رکشا اور شکتی کا کارن بنتا رہا ہے۔ لبنانیوں کا وشواس ہے کہ پرتیرودھ وہ راستہ ہے جس پر آگے بڑھنے سے پریڑام سامنے آتا ہے۔ لبنان سے IRIB کے لیے حسن عظیم زادے کی رپورٹ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کارکرم راجنیتک چرچا۔
سعودی عرب کے یدھک ویمانوں نے یمن کی راجدھانی سنا پر کئی حملے کیے، جن میں آواسی عمارتوں اور ایک شاپنگ سینٹر کو نشانہ بنایا گیا۔ ان حملوں میں کئی عام ناگرک گھائل ہو گئے، جن میں کچھ کی حالت نازک بتائی جا رہی ہے۔ ایک استھانی ناگرک نے بتایا ہے کہ یہ شاپنگ سینٹر ایک یمنی ناگرک کا ہے جو کھانے پینے کی چیزوں کی سپلائی کرتا ہے۔ عبداللہ یوسف کی رپورٹ پیش کریں، ساتھ ہی احمد عباس۔
سعودی عرب کے یدھک ویمانوں نے یمن کی راجدھانی سنا پر کئی حملے کیے، جن میں آواسی عمارتوں اور ایک شاپنگ سینٹر کو نشانہ بنایا گیا۔ ان حملوں میں کئی عام ناگرک گھائل ہو گئے ہیں، جن میں سے کچھ کی حالت نازک بتائی جاتی ہے۔ یہ حملے دیر تک جاری رہے۔ استھانیہ ناگرک نے بتایا کہ یہ شاپنگ سینٹر ایک یمنی ناگرک کا ہے جو کھانے پینے کی چیزیں سپلائی کرتے ہیں، مگر اس کو بھی نشانہ بنایا گیا۔ اس عمارت میں نہ تو کوئی ہتھیار تھا اور نہ سینک سینٹر۔ ایک انیہ ناگرک کا کہنا ہے کہ یہ تو آواسی محلہ ہے، یہ عام ناگرک انہی محلوں میں رہتے ہیں۔ میری گاڑی کو نقصان پہنچا ہے، یہاں گھروں کو نقصان پہنچا ہے اور 13 لوگ گھائل ہو گئے ہیں۔
تصعید الغارات السعودیہ علی العاصمہ
انصار اللہ آندولن کے نیتا کا کہنا ہے کہ وشو سمودائے کی خاموشی کا فائدہ اٹھا کر سعودی عرب اس طرح عام ناگرکوں پر بربرتا پورن حملے کر رہا ہے۔ اس استھتی کے کارن حملہور کا دساہس بڑھ گیا ہے، لیکن جب یمنی ان حملوں کا جواب دیتے ہیں تو کھیتری اور انتراشٹریہ استر پر شور مچنے لگتا ہے اور ہنگامہ شروع ہو جاتا ہے۔
بزرگ یمنی ناگرک کا کہنا ہے کہ ہم سرکشا پریشد اور ان دیشوں کو دوشی مانتے ہیں جو حملے کر رہے ہیں اور جو سعودی عرب کا ساتھ دے رہے ہیں. آل سعود اور آل نہیان شاسک ان حملوں کے دوشی ہیں. اس کے دوشی وہی ہیں جو عام ناگرکوں کو آتنکت کر رہے ہیں اور بے گناہوں کو نشانہ بنا رہے ہیں.
استمرار التصعید الذي
یمنی ناگرکوں کا کہنا ہے کہ تناؤ بڑھنے کا کارن امریکہ تتھا وشیش امریکی دوت ہیں. ان حملوں کا جواب یہ ہونا چاہیے کہ یمن بھی ان جگہوں کو نشانہ بنائے جہاں سے حملہور یدھک ویمان اڑانے بھرتے ہیں. جوابی کارواہی کرنا یمن کی جنتا کا ادھیکار ہے کیونکہ حملہور عام ناگرکوں کو نشانہ بنا رہے ہیں اور یہ سلسلہ کئی سال سے جاری ہے. صنعاء سے آئی آر آئی بی کے لیے عبداللہ یوسفی کی رپورٹ.
بھارت نینترت کشمیر کے پورو مکھیہ منتری غلام نبی آزاد نے کہا کہ کشمیریوں کا دل جیتنے کے لیے کیندر سرکار کو راج کا درجہ بحال کرنا چاہیے. انہوں نے کہا کہ یہاں پر ودھان سبھا کے چناؤ بھی جلد ہونے چاہیے تاکہ لوگ اپنے پرتندھیوں سے بات کر سکیں. ساتھ ہی انہوں نے کہا کہ افسر شاہی کسی بھی ڈیموکریسی میں نہیں چلتی. پوری جانکاری کے ساتھ شری نگر سے سپتے محمد حسن.
جموں کشمیر کے بھوت پورو مکھیہ منتری غلام نبی آزاد نے نئی دہلی سے آہوان کیا ہے کہ وہ کشمیری عوام کا سمرتھن حاصل کرنے اور ان کا وشواس جیتنے کے لیے فوری طور پر جموں کشمیر کو راجیہ کا درجہ واپس کریں. جموں میں ایک بھاری جن سبھا کو سمبوجھت کرتے ہوئے غلام نبی آزاد نے کہا ہے کہ دارا 370 اور 35 اے کے حوالے سے معاملات سپریم کورٹ میں ہیں, لہٰذا نئی دہلی کو بھی چاہیے کہ اب 2 برس سے زیادہ سمے بیت چکا ہے اپنی پالیسیوں میں تبدیلی لائے.
چونکہ سرکار نے پارلیمنٹ کے اندر بھی بار بار میرے کہنے پہ انہوں نے 2 چیزیں مانگی ہے, الیکشن اور اسٹیٹ ہوڈ, تو مان لیا ہے. اب ہم کہتے ہیں کہ پھر آل پارٹی میں پھر دوبارہ انہوں نے ہم نے اٹھایا, پھر بتایا انہوں نے. اب یہ مان لیا ہے تو اب کرو جلدی. صرف اس میں میں نے ایڈیشن اتنا کیا ہے کہ بھائی 370 میں فیصلہ لینے میں اس کا فیصلہ ہونے میں ولمب بھی ہو سکتا ہے. ابھی 2.5 سال تو ہو گئی کورٹ میں, ابھی ایک سنوائی بھی نہیں ہوئی, تو کب سنوائی ہوگی اور کب نرنے ہوگا اور کتنے سال وہ چلے گا؟ تب تک ہم یہ 2 چیزیں انتظار نہیں کر سکتے, کیونکہ آج نوکری ہے, لوگ آ رہے ہیں باہر سے نوکری کر رہے ہیں, تو اگر وہ 5 سال بعد فیصلہ ہوگا تو تمہارے ہزاروں لوگ باہر جائیں گے, تب تک زمین خرید لیں گے. تو اس لیے میں نے کہا جب تک وہ فیصلہ اس کا ہوتا ہے, سب جوڈس ہے, تب تک ہمیں یہ جو باہر والا کوئی زمین نہ خرید سکے, باہر والا کوئی نوکری نہ کر سکے, اس کا وہ جو پروویژن 35A میں تھے, ہاں, کیونکہ 35A کنیکٹڈ 370 سے ہے تو وہ سب آئے گا. تو آپ سیدھے اس کا 35 کا الیکھ مت کرو, لیکن اس میں 2 چیزیں ہیں, وہ ہمیں اسٹیٹ ہوڈ کا جب بل ہے اسی میں ڈالو کہ اسٹیٹ ہوڈ ہم فل پاورز دیتے ہیں, اور اسی میں یہ بھی ڈالتے ہیں کہ باہر والا زمین نہ خرید سکے اور نوکری نہ کر سکتے, تو ہمارا کام ہو جائے گا, ہمیں انتظار نہیں کر.
انہوں نے کہا کہ اگر جموں کشمیر کے لوگوں کا وشواس جیتنا ہے تو نئی دہلی کو بھی ایسے نرنے لینے ہوں گے جس سے جموں کشمیر کے عوام کا وشواس جیتا جا سکتا ہے. انہوں نے کہا کہ اس حوالے سے میرا یہ ماننا ہے کہ اگر جموں کشمیر کو فوری طور پر راجیہ کا درجہ واپس دیا جا سکتا ہے تو اس سے لوگوں کا سمرتھن حاصل ہوگا. انہوں نے کہا کہ افسر شاہی کسی بھی ڈیموکریسی میں نہیں چلتا ہے. انہوں نے کہا کہ پچھلے 2.5 ورشوں سے جموں کشمیر کے لوگ افسر شاہی کے تابع ہیں اور یہ ڈیموکریسی کے لیے اچھی بات نہیں ہے. الیکھنیہ ہے کہ پچھلے تقریباً 1 ماہ سے جموں کشمیر میں غلام نبی آزاد کافی سکریہ ہو گئے ہیں اور وہ جموں ہو یا کشمیر وہاں پر جن سبھائیں آیوجت کر رہے ہیں جس میں لوگوں کی ایک بڑی بھیڑ امڑ آ رہی ہے, اور اس سے صاف سنکیت مل رہے ہیں کہ وہ جموں کشمیر میں راجنیتک دورہ کوئی بڑی بھومیکا نبھانے کا ارادہ رکھتے ہیں. سپتی محمد حسن, ریڈیو تہران, سری نگر.
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز. شوتو ہماری سبھا کا انتم کاریکرم ہوگا جل سنکٹ پر, اس سے پہلے آپ سنیے دوسرا ساپتاہک کاریکرم विश्व दर्पण।
विश्व दर्पण। श्रोताओं, कार्यक्रम विश्व दर्पण में आपका स्वागत है। मैं हूं अहमद अब्बास। इस सप्ताह भी हम विश्व दर्पण में जायजा लेंगे वियना में होने वाली परमाणु बातचीत का। २९ नवंबर से ऑस्ट्रिया की राजधानी वियना में ईरान और गुट 4+1 यानी फ्रांस, ब्रिटेन, रूस, चीन और जर्मनी के बीच परमाणु वार्ता शुरू हुई। वार्ता से पहले और वार्ता के दौरान संबंधित देशों के अधिकारियों के बयान आते रहे और उन्होंने अपना स्टैंड बयान किया। ईरान ने साफ साफ कहा कि वो पश्चिमी देशों की ओर से लगाए गए प्रतिबंधों को खत्म करवाने के लिए वार्ता कर रहा है। ईरान ने यह भी कहा कि वो किसी वादे पर भरोसा करने के लिए तैयार नहीं है, बल्कि अमरीका को ऐसा व्यवहारिक कदम उठाना पड़ेगा जिसका सत्यापन किया जा सके। ईरान के विदेश मंत्रालय के प्रवक्ता के बयानों से साफ जाहिर है कि ईरान को अमरीका पर हरगिज भरोसा नहीं है। ये बात वो कई अवसरों पर कह चुके हैं कि हम अमरीका की बातें सुनना नहीं बल्कि व्यवहारिक कदम देखना चाहते हैं।
مذاکرات وین همه عزیزان میدانند به دقت گفته شد که گفتگوها برای مطمئن شدن از بازگشت قطعی و متعهدانه و عملی ایالات متحده به تعهدات خودش هست.
ایران که ورشت تیکاکار پروفیسر محمد مرندی کا کہنا ہے کہ ایران نے پرمانو سمجھوتے کا پوری طرح پالن کیا، جبکہ امریکہ نے ٹرمپ کے شاسن کال میں بھی اور بائیڈن کے شاسن کال میں بھی پرمانو سمجھوتے کا ہنن کیا ہے۔
I think by now everyone knows that with regards to the nuclear deal, the side that kept its promises was Iran. And the United States from day one when they signed the deal in this city, in Vienna, they violated the deal. Under Biden, they're violating the deal. Under Trump, they violated the deal. And under Obama, they violated the deal. The United States tore up the agreement, and even after they tore up the agreement, the Iranians continued to abide by their commitments in full for a whole year. And then only gradually did they decrease their commitments within the framework of the nuclear deal.
मगर रोचक बात तो व्हाइट हाउस की प्रवक्ता जीन साकी का बयान है। व्हाइट हाउस की प्रवक्ता जीन साकी ने मीडिया के सामने आकर फिर बड़ी ढिठाई वाली बातें की कि अमेरिका चाहता है कि ईरान परमाणु डील का पालन करे। ढिठाई वाली बात इसलिए कि अमेरिका तो ऐलान करके परमाणु डील से निकल गया था और उसने ईरान पर प्रतिबंध लगाते हुए इस डील का, जो सुरक्षा परिषद से भी पास हुई थी, हनन किया था। उसके बाद भी वो शर्मिंदा होने के बजाय ईरान से मांग कर रहा है कि ईरान परमाणु डील का पालन करे।
But our objective has not changed. It remains a mutual return to full compliance with the JCPOA. This is the best available option to restrict Iran's nuclear program.
तेहरान यूनिवर्सिटी के प्रोफेसर मोहम्मद मरंदी का कहना है कि पश्चिमी देश जिन्होंने परमाणु समझौते का उल्लंघन किया है, अब न्यूनतम काम ये कर सकते हैं कि ईरान पर लगाए गए प्रतिबंधों को हटाएं।
The other side now, if they want to re-engage with Iran, if they want Iran to abide by its commitments, the least that they can do is to put aside all sanctions and go back to 2015.
वियना में होने वाली वार्ता में ईरान को कुछ सफलता भी मिली। ईरान के विदेश उपमंत्री और मुख्य परमाणु वार्ताकार अली बाकरी करी ने बताया कि इस बात पर सहमति बनी कि ईरान पर लगी पाबंदियों को हटाना एजेंडे का सबसे पहला बिंदु बने। इसी सहमति के आधार पर पाबंदियों को हटाने के विषय से संबंधित वर्किंग ग्रुप ने अपना काम शुरू कर दिया है।
اولا موضوع لغو تحریم ها به عنوان دستور کار اولیه به اصطلاح کمیسیون مشترک برجام قرار بگیره.
علی باقری کا کہنا تھا کہ یہ ایران کی سفلتا ہے کہ سبھی دیشوں نے اس بات پر سہمتی کی کہ ایران پر لگائے گئے اتیاچار پورن پرتیبندھوں کا معاملہ سب سے پہلے نپٹایا جائے، اس کے بعد دوسرے مدوں پر بات ہوگی.
به نظر من خودش یک دستاورد قابل توجه هست که همه کشورهای عضو گروه 4 به علاوه 1 به مطالبه به حق جمهوری اسلامی ایران تن دادند.
دراصل امریکہ نے پرمانو ڈیل کے سندر میں جو رویہ اپنایا اس سے امریکہ کے پرتی اوشواس اور بھی بڑھ گیا. اس کا احساس خود امریکی گلیاروں کو بھی ہے. امریکہ کے ٹیکہ کار ایان بریمر کا کہنا ہے کہ موجودہ حالات میں ایران کوئی نرمی دکھانے کے لیے تیار نہیں ہے، اس لیے ہو سکتا ہے کہ امریکہ سیمت ڈیل کی بات کرے.
There's obviously no trust and the Iranians think they're in a much better geopolitical position than they were a few years ago. They can handle the sanctions. Energy prices are high and countries in the region like the Gulf states, allies of the US, are more willing to engage with Iran directly. The plan B that the Americans have been talking about is actually a smaller deal, which is give the Iranians some of the relief that they would have gotten in the Iranian nuclear deal if they returned to it, and have the Iranians freeze their program verifiably where it is right now, which, by the way, is literally just 1 month away from nuclear breakout capabilities. And if they wanted to develop a nuclear weapon, they would have the enriched uranium levels to be able to do it. That's 4 weeks away. That is the American plan B.
یہ بات ویسے جان ہاپکنز یونیورسٹی کے پروفیسر ولی نصر بھی کہتے ہیں کہ وارتا کا جاری رہنا آشا جنک ہے، اور ہو سکتا ہے کہ ایران اور امریکہ کے بیچ کوئی بڑا سمجھوتا تو نہ ہو لیکن چھوٹے چھوٹے کئی سمجھوتے ہو جائیں جس کے تحت دھیرے دھیرے ایران پر لگے پرتیبندھ سماپت ہوں.
So when I say that the best news is for the talks to continue, even if they can't get to a big deal, there is a possibility that they could get into a mini deal where Iran may get some sanctions relief, the US may get some limitations on Iran's nuclear program, and at least they're not rushing down into catastrophe that currently seems to be the case. I think the failure of the talks really, really would be bad for both Iran and for the Biden administration.
یورپی دیشوں کی بات کی جائے تو ان کی اور سے یہی بیان آ رہے ہیں کہ وہ پرمانو ڈیل کو بحال کرنا چاہتے ہیں. یورپی سنگھ کے ورشٹھ کوٹنیک اینڈرک مورا، جو پرمانو وارتا میں شامل ہیں، آشا وادی دکھائی دے رہے ہیں.
And there is clearly a will of the Iranian delegation to engage in serious work and bring JCPOA back to life. So I feel positive that we can be doing important things for the next weeks to come.
ویسے کچھ ٹیکہ کار یہ مانتے ہیں کہ پرمانو ڈیل کے معاملے میں سارے یورپی دیشوں کی استھتی ایک جیسی نہیں ہے. کچھ یورپی دیش تو ایسے ہیں کہ وہ پوری طرح امریکہ کے نقش قدم پر چل رہے ہیں. بھارت کے ورشٹھ ٹیکہ کار اور پشمی ایشیائی معاملوں کی گہری جانکاری رکھنے والے سورو کمار شاہی کا ہمارے سہیوگی سحر ٹی وی چینل کے کاریکرم میں کہنا تھا کہ یورپی دیشوں میں برٹین تو پوری طرح امریکہ کے ساتھ تھا، جرمنی کی کوشش تھی کہ پرمانو ڈیل بچی رہے، فرانس کی کمپنیوں کی ایسی استھتی تھی کہ اگر سرکار امریکہ کی بات نہ مانے تب بھی یہ کمپنیاں امریکہ کی مرضی کے حساب سے ہی چلیں گی.
جب آپ یورپ کی بات کر رہے ہیں تو ہمیں تینوں کنٹریز کو الگ الگ کر کے دیکھنا پڑے. جہاں تک یونائٹیڈ کنگڈم کا سوال ہے، جہاں تک سوال ہے بریٹن کا، تو اس نے وہ آپ سمجھ سکتے ہیں جو کہ ایک ہم پولیٹیکل سائنس میں کہتے ہیں کہ وہ پوڈل ڈاگ ہے، وہ ایک کتا ہے امریکہ کا، جو ایک مالک کا ایک ریلیشن شپ اس کے کتے کے ساتھ ہوتا ہے، دل کے ساتھ ہوتا ہے. وہ ریلیشن شپ یونائٹیڈ کنگڈم کا جو ہے امریکہ کے ساتھ ہے، اور اسپیشلی جب وہاں ٹرمپ کی حکومت تھی اور اسی ذہنیت کے، یعنی آئیڈیولوجیکلی بھی اور ادر وائز ایک ہیومن لیول پہ بھی اسی ذہنیت کے لوگ جو ہیں یہاں بھی پاور میں تھے، یعنی کنزرویٹو پارٹی جو تھی یہاں پاور میں تھی. تو اسی لیے ان کا ایفرٹ تو کوآرڈینیٹڈ ایفرٹ ہے، اس میں مجھے ایسا نہیں لگتا ہے کہ انہوں نے کوشش بھی کی کہ کسی طریقے سے اس ڈیل کو جو ہے بچایا جا سکے. جہاں تک جرمنی کا سوال ہے تو میرا پرسنل اوپینین یہ ہے جو میری وہاں کے لوگوں سے بات ہوئی ہے اور بات ہوتی رہتی ہے جو ایکسپرٹ سے یا ان کے پولیٹیشین سے یا ان کے جرنلسٹ سے, اس سے مجھے یہ آتا سمجھ میں آتا ہے کہ اگر یوروپین کنٹریز اگر ان تینوں کی بات کر لیں تو اس میں اگر کسی کی سب سے زیادہ چاہت تھی کہ یہ ڈیل جو ہے بچا رہے تو وہ جرمنی کی, جرمنی اپنے طریقے سے اس نے کوشش کی تھی, لیکن آپ کو پتا ہے کہ پرابلم ایک یورپ میں یہ ہے کہ یہ میکسیمم جو بڑی کمپنیز ہیں وہ پرائیویٹ کمپنی, تو اگر اس پرائیویٹ کمپنی کو یہ لگتا ہے کہ ٹرشری سینکشن جو تھرڈ پارٹی سینکشن کے اوپر لگ جائیں گے, جیسے فرض کریں ٹوٹل جو کمپنی ہے فرانس کی وہ اگر وہ ایران میں انویسٹ کرتا اور اس کی انویسٹمنٹ کا میں بھی ہے, تو اگر اس کو یہ ڈر لگتا ہے کہ تھرڈ پارٹی سینکشن میرے اوپر لگ جائیں گے اور میری جو انویسٹمنٹ امریکہ میں ہے اس پہ سینکشن لگ جائے گی, تو فرانس گورنمنٹ اس کو کتنا بھی کہہ لے گی تو وہ یہ ٹوٹل کے اوپر یہ دباؤ نہیں بنا سکتی کہ وہ ایران میں انویسٹ کرے.
یہی وجہ ہے کہ ایران بار بار ٹھوس گارنٹی کی بات کر رہا ہے. امریکہ کی جان ہاپکنز یونیورسٹی کے وشیشگیہ ولی نصر کا کہنا ہے کہ ایران اس بار کوشش کر رہا ہے کہ وہ ہرگز جال میں نہ پھنسے.
So the Iranians want a deal but they're very skittish and they're not sure at all that whether this is a trap, and at the same time the United States thinks that Iran has now so far advanced on its nuclear program that it, unless it agrees to some additional safeguards, the old deal is no longer enough to contain its program.
آخر میں ایک نظر اسرائیل کی فریاد پر بھی ڈال لینا اچت ہوگا. اسرائیل پرمانو وارتا پھر سے شروع ہونے پر کافی بوکھلایا ہوا ہے. اسرائیلی پردھان منتری نفتالی بینت پشمی دیشوں کو یہ سمجھانے کی کوشش کر رہے ہیں کہ ایران پر دباؤ کم نہیں ہونا چاہیے. ان کو یہ ڈر ستا رہا ہے کہ ایران پشمی دیشوں کو بلیک میل کرے گا.
ایران won't just keep its nuclear program. From today, they'll be getting paid for it. Do not give in to Iran's nuclear blackmail.
عرب جگت کے جانے مانے ٹیکہ کار عبدالباری اطوان نے اپنے ایک لیکھ میں لکھا کہ اسرائیلی جنرلوں کے بیان ان دونوں سنی ہیں تو وہ ایران کو دھمکیاں دے رہے ہیں کہ اگر ایران نے اپنا میسائل کاریکرم پرمانو کاریکرم اور کھیتری رسوخ ختم نہ کیا تو اسے پاشان یوگ میں بھیج دیا جائے گا. یہ دراصل وینا میں جاری پرمانو وارتا سے اسرائیل میں بری طرح پھیلے خوف کی نشانی ہے. وارتا کامیاب ہو یا ناکام دونوں استھتیوں میں اسرائیل کو نقصان اٹھانا پڑے گا. اگر بات چیت سفل ہوئی تو ایران پر لگے پرتبندھ ہٹیں گے اور اس کے اربوں ڈالر دنیا کے الگ الگ دیشوں سے اس کے بینکوں میں پہنچ جائیں گے. اگر وارتا ناکام ہوئی تو زیادہ سے زیادہ یہ ہوگا کہ جنگ ہو جائے گی. اگر جنگ ہوئی تو اسرائیل پاشان یوگ میں نہیں جائے گا بلکہ وہ ولپت ہو جائے گا کیونکہ ایران کے میسائل اسرائیل پر بارش کی طرح برسیں گے. وینا میں مسئلہ وارتا کے سفل یا اسفل ہونے کا نہیں بلکہ یہ ہے کہ کون سا پکش اپنی شرطیں منوانے میں کامیاب ہوتا ہے, ایران یا امریکہ. شروع کارکرم وشو درپن یہیں پر سماپت ہوتا ہے. یہ ریڈیو تہران کی ہندی سیوا ہے. ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا. تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے. और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम।
जल संकट।
दोस्तों, कार्यक्रम जल संकट के एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहर दादी और सैयद मिसम का सलाम स्वीकार कीजिए।
पानी बगीचे के निर्माण में मुख्य तत्वों में से एक है और अतिशयोक्ति के बिना कहा जा सकता है कि इसका सबसे महत्वपूर्ण तत्व है। पानी से बगीचे में ताजगी आती है, शांति का एहसास होता है और सुंदरता पैदा होती है। बगीचे में पानी को कुछ विशेष अवधारणाओं के आधार पर लाया जाता है और उसका वितरण एक खास व्यवस्था से किया जाता है, जिससे जहां पानी और सिंचाई की जरूरत पूरी होती है वहीं सुंदरता और सुंदर दृश्यों को मद्देनजर रखा जाता है। ईरानी बगीचों में बगीचे की वास्तुकला और पानी और इमारत के समावेश से शायरी और संगीत का एक अनूठा संगम बनता है।
ईरानी बगीचों के दो भागों, खुली जगह और पेड़ों में पानी की आपूर्ति करने की शैली और डिजाइन अद्वितीय है। ईरानी वास्तुकारों ने पानी को भौतिक रूप से पहचान कर और उसकी भूमिका और मनुष्यों के साथ संबंधों को समझ कर वास्तुशिल्प संरचनाओं में उसका इस्तेमाल लिया। विभिन्न गहराई वाले पुलों में पानी पहुंचाना, सुंदर झरनों और फव्वारों में उसका इस्तेमाल और नहरों में उसका बहाव कुछ ऐसी व्यवस्थाएं हैं जिन्हें ईरानी वास्तुकारों ने पानी की आध्यात्मिक भूमिका और सौंदर्यकरण में उसके महत्व को समझा है।
कई वास्तुकारों ने पुल के निर्माण को ईरानी वास्तुकला का गौरव माना है। वो इसलिए कि विशेष उपकरणों के इस्तेमाल के बिना वे तालाब को पूरी तरह से समतल बनाते थे। गोनियोमीटर के उपयोग के बिना कि जिसे संतुलन स्थापित करने के लिए इस्तेमाल किया जाता है, ईरानी वास्तुकार चशाब या आंख और पानी से सतह को समतल किया करते थे। पूल में मौजूद पानी को देखते थे और पहचान लिया करते थे कि ये समतल है या नहीं। समतल सतह में जब तक उसकी पूरी क्षमता भर नहीं जाती है तब तक उसमें पानी ओवरफ्लो नहीं होता है। क्षमता समाप्त होने के बाद पूल के चारों ओर से पानी बहता है, किसी एक तरफ से नहीं।
हमने पूलों को विभिन्न ज्यामितीय आकृतियों के साथ देखा है, वर्ग, आयत, लोजन्स और सर्कल। 6, 8, 9, 12 और 16 कोने वाले और काजार काल में क्रॉस और ओवर शेप के भी होते थे। पुल में इमारत और बगीचे की छवि के प्रतिबिंब के कारण वो जगह बड़ी और अधिक आकर्षक लगती थी। एक स्थान पर पानी जमा करने के लिए होता था और इसी तरह से दैनिक गतिविधियों के लिए, जैसे कि स्नान करना, कपड़े धोना और पेड़ों को पानी देना और आंगन में पानी छिड़काना आदि। उस जगह को ठंडा करने में भी पूल के पानी की महत्वपूर्ण भूमिका होती थी। पानी की बर्बादी को रोकने के लिए पूल के किनारे गमले रखे जाते थे ताकि पानी के ओवरफ्लो होने पर पौधों को पानी मिल सके और पूल के किनारे सुंदर और शानदार लगें। पूल में मछलियां डाली जाती थीं ताकि कीड़े मकोड़ों की अनियंत्रित वृद्धि को रोका जा सके।
गर्म और शुष्क क्षेत्रों में बगीचों के निर्माण में पानी की एक महत्वपूर्ण भूमिका होती है और पूल सबसे महत्वपूर्ण जल तत्वों में से एक है। जिसका उपयोग बगीचे के डिजाइन और निर्माण में कई अलग अलग रूपों में किया जाता है। इस्लामी दुनिया में और विशेष रूप से ईरान में पानी की सांस्कृतिक अवधारणाओं ने पुल और कुछ स्थलों के निर्माण में अहम भूमिका निभाई है। ऐसा लगता है कि जल तत्वों की सबसे महत्वपूर्ण और पवित्र भूमिकाओं में से एक पुल से संबंधित थी, लेकिन काजारी काल से इस क्षेत्र में एक तरह से परंपरा तोड़ने की शुरुआत हो गई थी। इस अवधि में पानी के सजावटी और काल्पनिक पहलुओं को इसके प्रतीकात्मक पहलुओं पर प्राथमिकता दी जाने लगी।
बगीचों में बड़े पुलों या छोटी झीलों का डिजाइन और निर्माण कई उद्देश्यों के लिए किया जाता था। सबसे पहले बगीचे के बीच में एक चबूतरा बनाया जाता था जिस पर इमारत खड़ी की जाती थी ताकि एक खास नज़ारा बन सके। तबरेज में बेशर गार्डन और एल गुली गार्डन की इमारतें कुछ इस तरह की हैं। अक्सर इसका उद्देश्य एक सुंदर और विस्तृत नीला परिदृश्य बनाना होता था। तेहरान में तख्त काजार उद्यान के सामने बड़ा सा पुल इसका एक उदाहरण है। कुछ मामलों में ऐसे जलाशयों के निर्माण का मुख्य उद्देश्य पानी का संग्रह और भंडारण करना होता था।
पुल के आयाम, क्षेत्र और भौतिक विशेषताओं में काफी विविधता होती थी, क्योंकि घर के सामने और बड़े बगीचों जैसे कि इस्फहान के चार बाग में पुल बनाए जाते थे। कुछ दस्तावेजों के मुताबिक दूसरी शताब्दी हिजरी में शहरी क्षेत्रों में पुल का निर्माण किया जाता था और कभी कभी उस इलाके को हौस कहा जाता था। उदाहरण के लिए पुराने बगदाद के एक इलाके को कदीम हौस कहा जाता था, जो रोमन और फारसियों के घरों के पास स्थित था।
चार पतली नालियां जो एक केंद्रीय पुल से जुड़ी होती थीं, प्राचीन फारसी ग्रंथों और साहित्य में लंबे समय से महत्वपूर्ण विषय रहे हैं, जैसा कि अफरासियाब के घर के बारे में लिखा है। इसमें चार नहरें बहती हैं जिनमें से एक पानी की है और उस पर कभी सूरज और कभी चांद चमकता है और उसे सुशोभित करता है।
शहरी डिजाइन में आदर्श के रूप में चार नहरों को ध्यान में रखा जाता था। केंद्रीय हौज में या यहाँ तक कि नहरों में भी फव्वारा होता था। ये दृश्य काफी आकर्षक और दिलचस्प होता था। ईरान के केंद्रीय क्षेत्रों के कुछ उद्यानों में झरनों को भी डिजाइन किया जाता था, लेकिन बगीचे के लिए पानी की जरूरत को देखते हुए बड़े और विशाल झरने नहीं बनाए जाते थे। जितना संभव होता था बगीचों में आकर्षक और सुंदर डिजाइन बनाए जाते थे, जैसे कि शिराज में बाग तख्त और किरमान के माहान में बाग शाज़देह।
इस डिजाइन में इमारत के सामने एक कियोस्क और कम से कम एक या कई पुल बनाए जाते थे। कुछ बगीचों में इमारत के सामने कियोस्क से होकर गुजरने वाली मुख्य नहर के साथ कई छोटे हौज बनाए जाते थे। कुछ बगीचों में जैसे कि बाग गुलशन तबस में और भारत के आगरा शहर में ताजमहल कॉम्प्लेक्स गार्डन में बगीचे के बीच में एक हौज का निर्माण किया गया है। ऐसा लगता है कि जहां कहीं किसी कारणवश बगीचे के बीच में कियोस्क नहीं बनाया जाता था, वहां पानी का एक पुल बना दिया जाता था जिसका प्रतीकात्मक रूप से और परिदृश्य को सुंदर बनाने में महत्व होता था।
स्थान के अनुसार हौज की स्थिति को तीन प्रकारों में वर्गीकृत किया जा सकता है। खुली जगह में बनाया गया हौज, हॉल या छत के नीचे बनाया गया हौज, जैसे कि इस्फहान के बाग चहलसुतून के हौज और वो हौज की जो बंद जगह में बनाए जाते थे। सामान्य तौर पर खुली जगह में बनाए जाने वाले हौज को कुछ इस तरह से डिजाइन किया जाता था जिससे उसकी सतह जमीन की सतह से थोड़ी नीचे होती थी اور اس کی دیواریں زمین کی سطح سے کچھ تھوڑی اوپر ہوتی تھیں۔ حوض کی گہرائی حتیت میں ہمیشہ ایک جیسی نہیں ہوتی تھی۔ اگر حوض کا استعمال سروت یا جلاشے کے روپ میں کیا جاتا تھا تو اس کی گہرائی لگ بھگ 2 میٹر یا کبھی کبھی اس سے بھی زیادہ ہوتی تھی۔ اسی طرح سے حوض کی عمارت کے کیوسک تک کی دوری کا کوئی نشچت آکار نہیں تھا۔ اوسطاً اس کی گہرائی 3 سے 7 میٹر کے بیچ ہوتی تھی۔
یہ جاننا دلچسپ ہوگا کہ 3 انوٹھی سنرچناؤں اور ڈیزائنوں کی وجہ سے ایرانی ادیان انیہ ادیانوں سے الگ ہوتے ہیں۔ پہلا یہ کہ یہ جل پربھاؤ کے مارگ میں استھت ہوتے ہیں۔ دوسری وشیشتا یہ ہے کہ یہ اونچی دیواروں سے گھرے ہوتے ہیں۔ تیسری یہ کہ اس میں گریشم کالین عمارت اور ایک سوئمنگ پول استھت ہوتا ہے۔ ایرانی ادیانوں میں سے 9 ادیانوں کو 2011 میں یونیسکو کی وشو وراثت سوچی میں درج کیا گیا تھا۔ یہ ادیان ہیں فارس کے مروداش میں پاسارگاد، شیراز ست باغ ارم، اسفان میں چہل ستون، کاشان میں باغ فین، بیشر میں باغ عباس آباد، ماہان میں باغ شازدے، یز میں باغ دولت آباد، مہریز یز میں باغ پہلوان پور اور برجن میں باغ اکبری۔ دوستو، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔
دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا، اور اب سمے ہو چکے آج کے مکھیہ سماچاروں کا سارانش۔ سارانش کا راشٹرپتی رئیسی کا کہنا ہے کہ پرمانو وارتا میں پوری طرح گمبھیر ہیں۔ پورے بھارت میں بابری مسجد کی شہادت کی برسی کے اوسر پر سرکشا کے کڑے پربند کیے گئے ہیں۔ بھارت اور روس کے بیچ بڑا رکشا سمجھوتا ہوا ہے، اور آنگ سان سو کی کو 4 سال کی سزا ہو گئی ہے۔ دوستوں، ہمیں آشا ہے کہ ہمارا یہ پرسارن بھی آپ کو سدا کی بھانتی پسند آیا ہوگا۔ اپنے پرتکریاؤں سے ہمیں اوشیہ اوگت کرائیے گا۔ تو ہمیں اجازت دیجیے، خدا حافظ۔Thank you.